नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी एक भागमा पूरा हुने कथाहरू लिएर आइपुगेका छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा ध्रुव सापकोटाको कथा संग्रह उच्चारणभित्र संग्रहित कथाहरू प्रस्तुत गर्छौ। उच्चारणभित्र विक्रम सम्बत 2035 साल अघि कथाकार ध्रुव सापकोटाले लेख्नुभएका कथाहरू संग्रहित छन्। उच्चारण संग्रहभित्र संग्रहित अब सुरुमा हामीले वाचन गरेर सुनाउने कथाको शीर्षक छ दुई युग। म उसको मुखमा एक तमास हेरिरहेको थिएँ। ऊ दुई वर्षको छोरालाई काखमा सुताएर आफ्ना लाम्टा चुसाउँदै घरि नाक घरि निधार घरि टाउको सुमसुमाउँदै थिए। टुकी सन्दुसमाथि राखिएको थियो, त्यो पिलपिल बलिरहेको थियो। बाहिर अँध्यारो थियो, झ्याल तथा ढोका डामडुम बल लगाइएका थिए। म सकिन सकी उन्मादित हुन कोसिस गरिरहेको थिएँ, तर यसै चुपचाप टोलाइरहँदा वातावरण कसो कसो अप्ठ्यारो हुँदै गएको थियो। यसै चारैतिर डामडुम बन्द गरी सुत्दा ननिसासेला कि चोर आउला भनेर तिमीले झ्याल ढोका बन्द गरे, मैले कुरा यहाँबाट फोरेँ। भनौँ त्यो मौनताप्रतिको प्रहार थियो। ऊ पिर्कामा पलेटी आसनमा थिए, छोरालाई मुसार्न छोडेर म पट्टि हेरी। उसको टाउकोमा घरबुनाको मजेत्रोको सबको थिएन, खेतको पटुकाले टाउकोमा घुम्टो ओढे कि म एउटा खाटमा तनक्क खुट्टा नतानी कोल्टे सुतेको थिएँ। पातलो सेतो ओढ्ने ओढेर मलाई जाडो जाडो लागेर आएको थियो। ओढ्ने मागौँ भने कहाँको झन्झट गर्नु, छ महिनापछि घर आउनु छ, त्यसमाथि पनि यो पुगेन र यो भएन भनेर कति दाग देखाउनु। बरु लुगा लगाएर पो सुतौँ कि। म त अब मर्नै लागेँ, उसले भने। मैले भनेको कुराको जवाफ दिइनौ नि, मैले तिनको कुरालाई लम्ब्याएँ। यसपटक अझ निहालेर तिनको मुखमा हेरेँ। लाग्यो तिनको अगाडि म तातो खुदोको छोक्रा हुँदै गइरहेको छु। म ज्योतिषिनी हुँ र चोर आउला कि भन्ने आशंकाले लगाएकी होली भनेर पो भन्या त, मैले उत्तर दिएँ। अस्ति गनवानी भैँसी खोज्न नौबिसे गएको थियो, त्यो दिन घर फर्कन सकेनछ। भोलिपल्ट घर आएर हेर्छ त कोपारा पनि छैन, लाउने भोटो पनि छैन, पकाउने कसौडी पनि छैन, पानी ल्याउने तामाको गाग्रा पनि छैन। कुन्ताको गरिब, त्यसमाथि त्यसैको सत्यानाश। यो मेरो लागि पूर्ण रूपले उदासीन स्थितिको चित्रण थियो। बुढो भएपछि पनि यो गाउँमा बस्न नसकिने पाराको कुरा थियो। यो एउटा खतरा थियो, एउटा त्रास थियो। यो मेरा लागि मात्र होइन, स्वास्नीको नाताले उसको लागि पनि थियो। यो उत्तिस ढुङ्गा माटा पराल गोबर सोतर र घाँसभित्र लडीबुडी गर्ने मेरो र उसको कुरा थियो। तर पूर्ण निराशाजनक, जे भए पनि यही गाउँले मध्येकी कुरा थियो। यही न हो, म यहाँभित्रकै भएर पनि सहरिया भएको छु र अटाएको छैन। ऊ यहीँभित्र छे, उसलाई मैले बङ्गालबाट भगाएर ल्याएको होइन। यहीँकी मान्छेले यहीँका मान्छेप्रति कति घृणा कति सन्देह, यो नै दुःखको कुरा थियो मेरो लागि र उसको लागि। देख्दा त यो गाउँका मान्छे सोझा छन् नि, छन् सोझा, किन छैनन्। मैले हरिप्रसाद भेटेँ, गाउँको ठालो, भेट्न साथ मलाई भन्यो नमस्कार बाबु कहिले आइयो। मैले रामप्रसाद भेटेँ, भेट्दा साथ मलाई भन्यो जागिरमा उन्नति गर्नुपर्छ है बाबु। ठुला ठुला पदमा पुगे, गाउँका सबैलाई जागिर गराए, के गर्नु यो कङ्गाली गाउँ, खोरिया फाँडेर के हुन्छ र कति पुग्छ र। डिट्ठा लप्टन कप्तान भए, मैले तेजप्रसाद भेटेँ, अफिसर भइयो कि भइएन। मैले कुलप्रसाद भेटेँ, डोकोमा मल कोच्दै गरेको कहिले आइस बाबु। सहरतिर भाउ बेसाह कस्तो छ। मैले देवीप्रसाद भेटेँ, मेरो एउटा मुद्दा थियो, तैँले त ठुल्ठुला मान्छे चिनेको होलास्, न्यायाधीशलाई भन्देलास् कि। मैले बन्तेलाई भेटेँ, कोदाली काँधमा हालेर आउँदै गरेको, पटपटी खुट्टा फुटेको कछाड लागेको, मेरा दुवै घुँडा सुन्निए, हवाईजहाजको तेल ल्याइदेलास् कि। तैँले त डाक्टरहरू धेरै चिनेको होलास्। मैले श्यामप्रसाद भेटेँ, तिमीहरू त सहरिया भयो भाइ, टालेको लुगा लाउँदैन होला, केही जडेउरी एक दुई जोर भइदिएन। ल अब त यो त नमुना भयो, प्रत्येक मान्छे जो भेट्छु तिनीहरू देख्दा म त भावुक हुन्छु भावुक। मलाई माया लाग्छ अनि सम्झन छ र त म यो गाउँ आउनै मन लाग्दैन। सबैले मबाट केही न केही आश गरिरहेकै छन्, म आफूलाई के न हुँ जस्तो लाग्छ। मलाई त यी चोर होलान् जस्तो लाग्दैन। तपाईँ आफ्नो बारीमा नजानुहोस्, एकै दिन मात्र किन नहोस्। घाँस चोर्छन्, साँध काट्छन्, पानी चोर्छन्, भो अहिले कति बखान गर्नु शत्रुहरूको। अहिले कति बज्यो, उसले गनगने झारको अनुहार लाउँदै भने। घडी नै हेर्न नजानेलाई, घडी नै नभएकीलाई बजेको के मतलब। तपाईँ पनि कति हेप्नुहुन्छ, म त्यति पनि जान्दिनँ त, कमसेकम उज्यालो र अँध्यारो त छुट्याउन सक्छु नि। ल भन त यो देशमा कति बजे उज्यालो हुन्छ? नजिस्काउनुहोस्, आफू घडी बाँध्ने, उज्यालो मलाई सोध्ने, थाहा छैन मलाई कति बजे के हुन्छ। उसले घुम्ने मेचमा बसेको मान्छे चाहिँ रिसाएर फनक्क फर्की। यसपटक मैले हेरेँ, ऊ हारेको जुवाडे चाहिँ थिए। त्यहाँ मेरो बगलीमा चुरोट छ कि निकाल त। म सामान्यकरणमा उत्रेँ र विषयलाई पनि परिस्थिति अनुरूप बदलेँ। उसले काखको छोरालाई ममा हस्तान्तरण गरी मैले त्यसलाई ओछ्यानमा उत्तानो पारेर सुताएँ। ऊ निधाएको थियो, ऊ दुब्लो थियो, उसको निधार सानो थियो, नाक अलि थेप्चिएको, बानकी त्यत्तिको नमिलेको। यो त काटीकुटी तिमी जस्तै भएछ। आमाको छोरो कस्तो होस् त? मेरो मतलब मेरो अनुहार पनि आउनुपर्ने जस्तो लागेको थियो नि। जम्मै तपाईँ जस्तो कालो? त्यसो होइन कि मेरो बानकी त तिम्रो गोरोपन। तपाईँलाई पनि छोराको माया लाग्छ र भने यति चाख मानी मानी चोधिरहनु भएको छ, स्वास्नीले भने। के भन्यो तिमीले? म पशु त होइन नि। पशु आफ्ना बाछालाई माया गर्छ भने मलाई के देख्यो? छोरा नै वास्ता नगर्ने, माया गर्ने भए तपाईँ छ महिनामा एकपटक किन घर आउनुहुन्छ? मैले खोकेँ। म सहर बसेको भनौँ, बसेको 15 वर्ष भयो। म त्यतिखेर पाखे केटो, कमिज सुरुवाल लाएर सहर बसेको थिएँ, बैदार भएर सहर बसेको थिएँ। महिनाको 15 रुपियाँ डेरा बहाल तिर्ने, डेराबाल भएर सहर बसेको थिएँ। नाइट स्कुलमा पढ्ने 9 कक्षाको विद्यार्थी भएर सहर भोग्न र मोज गर्न र ठुला मान्छे हुन सहर बसेको थिएँ। एउटी स्वास्नीको 15 वर्ष लोग्ने, एउटा बाबुको बिँडो थाम्न कसिएको छोरो र एउटी आमाको सपनाको कहान व्यक्तिको एउटै रूप म आफ्ना यी भारी बोकेर सहरको जङ्गलमा हाम फाल्न पुगेको थिएँ। एउटा रहर, एउटा उत्तेजना र एउटा सपना। अहिले म दौरा सुरुवाल र कोट बनेर निस्केको छु, अधिकृत भएर 150 बहाल तिर्ने भएर त्यस्तै डेरामा बसेको छु। फरक केही छ भने म आधुनिकता भनेको फेसन बुझ्ने, सफा सुग्घर बुझ्ने भएर निस्केको छु र आफूभन्दा ठुलासँग बोल्दा कसरी हात हल्लाउनुपर्छ, कसरी कुरा सुन्नुपर्छ र कुन बेलामा जवाफ दिनुहुन्छ त्यो सब जान्ने भएको छु। मेरा बाबुआमा र स्वास्नी जस्ताका तस्तै छन्। फरक छ भने त्यही घरका बाबुआमा र स्वास्नीका कुरालाई समझदारीको कमी भएको देख्ने। मेरो त पेट नै दुखिरहन्छ, खान पनि मन लाग्दैन, काम पनि गर्न नसक्ने भए, उसले चाउरिएको ज्यामिरको स्वरमा भनी। हेर्दा हेर्दै उसको अनुहार खिल परेको घाउ जस्तो देखियो। उसको चोलो सहरको टालेको सडक जस्तो थियो। उसको फरिया खुइलिएको रातो माटो जस्तो, अनि उसको शब्द स्वर गदाले गीत गाए जस्तो थियो। पच्चिस वर्षको उमेरमा पनि ए कस्तो यो? यो उमेरमा त जोमसमको स्याउ जस्तो हुनुपर्ने तिमी। ऊ बोलिन, आँखाबाट आँसु चुहाउन थाली। उसका शब्दहरू अन्तस्करणबाट सुक्दै गएको थियो। हुनसक्छ जीवनमा अतीत र वर्तमानको त्यो अपरिवर्तित अवस्था र समयमा लोग्नेबाट पाउनुपर्ने सान्त्वना, ममताको अभाव त्यसले महसुस गरेकी छे र त्यो कुरा हमेसी प्रकट गर्न सक्दिन। ऊ रुन छोडिन। मैले स्वास्नीलाई जुन रूपमा देख्न, भोग्न र छुन चाहेको थिएँ त्यो स्थिति अब रहेन। त्यो आँसुले, त्यो उसको कमजोरीले म हेरेको हेरै भएँ। सहरमा, डेरामा सुत्दा, ओछ्यानमा एक्लै पल्टँदा स्वास्नी भन्ने शब्द सम्झना हुनासाथ शरीरका रौँ ठाडा हुन्थे, निधार तात्थ्यो, रक्त प्रवाहमा तीव्रता आउँथ्यो। अब पहिले प्रत्यक्ष त्यसैलाई भेट्दा सिवाय चिसोपना, उकुस मुकुस, आफ्नो कापु रुच्दा कि अब म के गरी बसौँ, मलाई कसले वास्ता गर्ने? गाउँले भन्छन्, फलाना कि स्वास्नी, तेरो त कस्तो भाग्य, कति नामी लोग्ने सहर बस्या छ, फल छ, कमाएको छ, धेरै पढेको छ, तँलाई जे भने पनि पुग्छ, अब भन्नुहोस् म के गरौँ? म तिमीलाई के गर भनौँ, थाहा नै छ तिमीलाई, यो यहाँको घर छ, मेरो जागिर सहरमा छ, तिमीलाई सहरमा लगेर के गर्नु? ल भन त, तिमी दिन के गरेर बिताउँछौ? तिमी बुन्न जान्दिनौ, नत्र स्वेटर बुनेर दिन बित्थ्यो। तिमी पढ्न जान्दिनौ, पढेर बस त भनौ भने। तिमी आखिर मसँग गएर सहरमा दिन कसरी बिताउँछौ? मैले अतो थापेँ, मैले यसमा जोड दिएँ। मलाई लिएर जाँदा लाज हुन्छ होइन? साथीभाइहरूमा अगाडि कसरी यो मेरी स्वास्नी हो भन्नुपर्छ भनेर होइन? म जस्ती आइमै उसले म प्रति बाण हाले। तिमीले बाण हान्नै पर्दैन, म ससाना कुराको बढी ख्याल गर्छु। तिमी काम नगरी कि म जस्ता सहरमा छैनन् र म फेरि पनि सुरु गर्न सक्छु नि, उसले भने। तिमी जस्ता छैनन्, तिमीभन्दा पनि धेरै तलका पनि छन्। भाइको यतापट्टि नजाऊ, तिमीले काम नगरी बसेको म देख्न चाहन्न। अब सिक्ने भने हेर, अब तपाईँ जागिर पनि नछोड्ने, मलाई पनि नलाने, के गरेर तपाईँको र मेरो कुरा मिल्छ त? तपाईँ मलाई नलाने तर्क मात्र झिक्नुहुन्छ। सबैबाट वास्ता नगरिएर मेरो कर्म, ऊ अड्की अड्की टाउको घोस्यो मुन्टो लगाई मसँग असहायपनको प्रदर्शन गर्न लागि। मैले भने, तिमी छोरा खेलाएर यो गाउँमा बस, म हाकिम खेलाएर शहरमा जागिर खान्छु। तिमी गाई हेरेर यो गाउँमा बस, म नयाँ सडकबाट भोका आँखाले अनायास विश्वको निरीक्षण गर्दछु। तिमी घर कुरेर बस, म शहरका अरूहरूका चलायमान स्थितिलाई हेरेर रातो दिन स्वप्न लोकमा विचरण गर्दै भरि फाटेको तन्नामा सुत्न हातमा एकमुठो रहेको साग लिएर बेलुका लुरु लुरु घर फर्कने क्रममा रात बिताउँछु। तर मैले यो कुरा भनिनँ। यसरी सिधै सबै कुरा भन्दा उसले आत्मदाह गर्ली भन्ने डर थियो। म आखिर जे भए पनि उसको लागि म सम्पूर्ण संसार थिएँ। उसलाई पहिला जाउन अब भन्ने कुरा म सोच्न पनि सक्दैन थिएँ। ऊ कट्टर परम्परावादी थिए, सँगै राख्ने भन्ने कुरा पनि। खास कुरा, म स्वास्नीमा पूरै विश्वरूप देख्न चाहने, कमसेकम रूप होस् हेर्दा साथ नछोडौँ जस्ती, कमसेकम भेट्दा साथ मुसुक्क हाँसोस् र लागेको मेरो कोट जुत्ता फुकाल्न हात बढाओस्, मेरा साथीभाइहरू आउँदा नमस्कार गरोस्, केही भन्दै नभनी चिया टक्र्याउन ल्याओस्, अनि फलानाको स्वास्नी क्या चिज कि रहेछ दुनियाँले र्याल काटोस्। तपाईँ किन मेरो लागि गम्भीर भएर सोच्नुहुन्न? मेरो कुरालाई अरू अरू कुराले टार्नुहुन्छ। उसको यो साहसिलो स्वरले म जससँग भएँ, मानव म एकैपटक नरककुण्डमा डुब्न गइरहेको छु। यसो हेर्दा बत्तीमा मट्टितेल पनि सकिँदै गएको ऊ एक तमासको मुख लाएर मेरो निर्णयको प्रतीक्षामा बसेकी। म पनि त यही भन्दैछु, हेरौँ यो कसरी मिल्छ। मेरो पेट दुखिरहन्छ, म रातो दिन काम गरेर बस्न सक्दिनँ। यो घरमा कसैले पनि कसैको कुराको विश्वास गर्दैनन्। बिरामी भएर बसे स्वाङ पारिया हुने, म सबको आँखी भएर, उसले भनी। त तिमीलाई म अहिले लान सक्दिनँ, देखिहाल्यौ मैले तिन तिनवटा भाइहरू पढाउनु छ, बाबुले पढाउँदैनन्, जेसुकै घर भन्छन्। यस स्थितिमा म कुन आँटले तिमीलाई साथ लिएर बसौँ? स्वास्नीको रहर प्रेम नभएको कहाँ हो र मलाई? बरु म बाला भनिदिउँला यसलाई औषधि गर्नु भनेर। उसले भने, भो भन्नु पर्दैन, पोहोर साल जाडोमा जुत्ता नभएर खुट्टा पटपटी फुट्या बेलामा तपाईँ आउनुभएको थियो। छ महिना बितिसक्यो, खोइ त आएको जुत्ता? मेरो लागि यस दुनियाँमा कोही छैन। उत्सुक सुकाई, अरू धुकधुकाई, त अब म के गरौँ? के म तिमीलाई कुरेर बसौँ? म आफूलाई पूर्ण रूपले हराउँ? तिमी जाऊ, बढ्ता बढ्ता कुरा नगर, जाऊ सुत्न, मैले गाली गरेँ उसलाई। ऊ उठ्न मन नलागि नलागि उठी। म मगज तातेको बौलाजै भएँ। म आफूलाई आवश्यक बन्दोबस्त आफै गर्न नसक्ने मान्छे वा दुई चार पैसा भए छोड्दैन, नुन नै खान पाइने भन्ने भाइहरू मेरो आसमा पढ्ने, स्वास्नीमाबाट पूर्ण आराम खोज्ने। तिम्रो रोग थाहै छ मलाई, मुख बार्नुपर्छ। तिमी पिरो अमिलो मात्र खान खोज्ने अनि रोग सल्कँदैन, आफ्नो शरीरको हिफाजत आफै गर्नुपर्छ। एक मन त लाग्यो, यिनीहरूलाई केही रुपियाँ दिन पाए, औषधि गराउन पाए, तर अहिले म यो सोच्नै सक्दिनँ। म अहिले सोच्न आएको होइन, बोल्न पनि सक्दिनँ। बगलीमा भोलि फर्कनलाई मात्र छ, त्यो कुरा म कसरी भनौँ? भनेर पत्याउने खालका यी हुन् र शहरमा बसेपछि पैसा कमाइन्छ। शहर के हाम्रो लागि पैसा कमाउनको लागि हो? के त्यहाँ बेवकुफहरू छैनन्? के कुरामा कसरी सम्झाउँ उनीहरूलाई? त्यहाँकै सडकमा माग्ने र गल्लीमा सिलोक भनेर रात काट्ने छैनन् र रगत बेचेर बाँच्ने छैनन् र भो भो यो सम्झाउन सम्झाउन्न म शहरको बारेमा। ऊ सुत्न गई, आखिर स्वास्नी अवश रहरमा खेलिरहेछ। त्यो भएन, कचौरा जस्तो उसको नितम्ब हेरे। बिचरा खन खाँचोको र पैसा भएको बेलामा मैले खेलाएका सहरका कुनै आइमाई भन्दा पनि यो कुनै किसिमले उम्दा छैन। यसलाई त थाहा छ कि म अर्को सुकुमार आइमाईको खोजमा छु। म यसलाई बुझ्न सक्दिनँ। नबुझिकन भोगिएको विगतले अब मलाई खास जिन्दगी सुरु भएको लक्षण दिएको छ। खास जिन्दगी त अब सुरु हुँदैछ, मैले घप्लाका ओढ्नेले मुख छोपेँ। खास जिन्दगी त अब सुरु हुँदैछ, अँध्यारोभित्र म बर्बर आएँ, अँध्यारोभित्र म फेरि बर्बर आएँ। खास जिन्दगी त अब सुरु हुँदैछ।
सारङ्गीको तालले मेरो मनको गीत गाउँछ, लेखदेखि बेसीसम्म गाइने मित लाउँछ, साझै गाइने मित लाउँछ। सारङ्गीको तालले मेरो मनको गीत गाउँछ, लेखदेखि बेसीसम्म गाइने मित लाउँछ, राजै गाइने मित लाउँछ। लडाई र पीरतीको कथा, मेरै
सम्वेकमा यसअघि तपाईँले सुन्नुभएको कथाको शीर्षक थियो दुई युग। कथाकार ध्रुव सापकोटाको यो कथा हामीले उहाँको उच्चारण संग्रहबाट वाचन गरेका हौं। यसैभित्र संग्रहित अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालोको मोबाइल एप्लिकेशन UJYAALO उज्यालोबाट पनि यो कार्यक्रम संसारको कुनै पनि कुनाबाट सुन्न र डाउनलोड गर्न सकिन्छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी कथाकार ध्रुव सापकोटाको उच्चारण कथा संग्रहभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहबाट हामीले सुन्ने कथाको शीर्षक छ बतासका कुरा बताससँग बहस। काठको ठाउँ त्यसै त सहरको कछाड मानिने, त्यसमाथि पनि टन्टलापुर घाम लागेको, घामभित्र फुङ्ग तुवालो जताततै मडारिँदा त बुढी आइमाईको रङ उडेको पाउडरे अनुहार झैँ विकृत देखिने यस ठाउँमा आइपुग्दा उसलाई पट्यार र अल्छी लागेर आयो। के गरौँ के गरौँको अनुहारले ऊ बस स्ट्यान्डमा उभियो। बस अहिले आइपुगेको थिएन, आइपुग्दैन पनि दिउँसो मण्डलमा। यता बस चढ्ने मान्छे पाउनु गाह्रो हुन्छ। बस सञ्चालकले यो बुझेका छन्। बस नआए पनि कोहीसँग कुरा गरेर समय बिताउन उसले चाह्यो, तर खोइ यहाँ त कोही पनि छैनन्। यस भेगका मान्छेहरू सबै जागिरी हुन्छन्। पिउनदेखि सुब्बासम्म बाँकी रहेकाहरू जागिरहेका स्वास्नी आमा अनि लुला लङ्गडा कि त डडेलना लिएर बारीमा पसेका हुन्छन् कि घाँस खोज्न टाढा टाढा लाग्छन्। अनि यस स्टपमा मान्छे के हुन्थे? अलि पर उसले एउटा स्कुल देख्यो। खरले छाएको बुङबुङ्ती धुलो उडिरहेको, कुनै एउटा अर्कै युगमा बनाए झैँ देखिने त्यो स्कुल। उसको आँखा झैँ शक्ति क्षीण भएको थियो। बाहुलामा नाकको सिँगान कटकटाएर चारैतिर मैला र फाटेका लुगा लगाएर कपुरी क पढ्न तीन वर्ष रट्नुपर्ने यस भेगका विद्यार्थी हुन् भोलिका कर्णधार। अनि कतै जागिर नपाएर वाक्क भएर आएको म्याट्रिक पढेको मास्टर, यी कर्णधार र कर्णधार बनाउने त्यस किसिमको शिक्षा कुटीतिरबाट झ्याउकिरी कराए जस्तो अथवा चिरेका आवाज जस्तो मिश्रित आवाज उसको कानसम्म आइपुग्यो। उसले कानको ट्यायो कन्सुत्तो पछि जस्तो। यी सबै भोलिका कर्णधार हुन्। उसले पनि छोरालाई राम्रो जागिर खुवाउने आशयले पढाउने विचार गरेको थियो। छोरो मातिएर कहाँ भाग्यो अहिलेसम्म हत्तोपत्तो छैन, आनन्दै भयो। उसले बोकेको रुमाल स्ट्यान्डमा चेयरमा ओछ्यायो र थचक्क बस्यो। बगलीबाट एउटा बिडी निकाल्यो र तान्यो। देब्रे साइडबाट एउटी आइमाई लसक लसक आइरहेकी थिए। अनायास उसका आँखा त्यतातिर गए। त्यस आइमाईले ननुहाएको लसिँदो चाकसम्म पुग्ने कपालमा चिपिलिलो तेल हालेर दुईटा चुल्ठा बाटेकी थिए। कान्ति र मैलको टाटा देखिएको थियो। त्यसले रातो फरिया लगाएकी थिए। भित्र पटुका बाँधेर बाहिर धोतीले छोपेकी थिए। सेतो रङको मजेत्रो ओढेकी र मजेत्रोको देब्रेपट्टि भुटुक्क उसेको थियो। हुनसक्छ माइतबाट घर जान लागेकी कोसेली बोकेर। त्यो आइमाई उसको नजिक आइपुगी। त्यति गोरी नभए पनि अनुहारमा काँठी हिस्सी थियो। वास्तवमा त्यो तरुणी नभए पनि अद्वैंश्य अवश्य हो। उसलाई ट्वाल्ल हेरी साहसका आँखाले बिना सङ्कोच उसले सोच्यो, म बुढो जो 50 नागिसकेको छु, बुढा भन्ने कुरा ओठमाथिका फुलेका जुङ्गाले देखाउँछन्। त्यसलाई यो किन हेर्छे, किन घुर्छे? नक्कली मोरी, अझ दुई चार नाटा त अघिपछि लगाउली जस्तै छ। उसले मनमनमा कुरा खेलायो। बा, यो भक्तपुर जाने स्टप हो? भक्तपुर जाने बस यहीँ आउँछ? उसले सोधी। हो नानी, यही आउँछ, आउनु पर्ने हो, उसले छोटकरी जवाफ दियो। दिउँसो मण्डलमा अझ यस स्टपमा आएर भक्तपुर जाने बस यहाँ पाइने नपाइने थाहा नपाउने यो के काठकी आइमाई हो? उसले मनमनमा सोच्यो कि यो आइमाई यही गाउँकी हो? अवश्य होइन, यसको अनुहार त काठको छ, न त सहरसँग मिल्छ न त गाउँसँग। यसको लवाई काठको छ न त सहरसँग। कति अप्ठ्यारो छ काठमा बाँच्नु, सहरसँग पनि मिल्न नसक्नु, गाउँसँग पनि मिल्न नसक्नु। मध्यवर्गीय जस्तो माथिलाई मान्ने, तललाई लात हान्ने, सहरको नक्कल गर्न खोज्नु, गाउँको छोड्न खोजेर पनि नसक्नु। घर कहाँ हो नानी तिम्रो? उसले सोध्यो। कहाँ भन्नु र, किन र, किन भन्नु? त्यसै बा, भन न, डर मान्नु पर्दैन, म बास माग्न आउन्न, भन्दैमा के बिग्रला र? घर त यहीँ माथि हो भन्नु पर्यो, उसले भनी। अहिले कहाँ जान लागे कि त? म बा, आफ्नो बाको उमेरकोलाई बा जस्तैलाई के ढाँट्नु, म त पाप गर्न जान लागे। पाप? कस्तो पाप? मान्छे नजानेर पाप गर्छन्, पछि पत्तो पाएपछि प्रायश्चित गर्छन्। तिमी जानी जानी पाप गर्न जाने त कस्तो पाप हो? त्यो जानी जानी गर्न सकिने कस्तो पाप भन्नु बा? सरासर नरक जाने खालको। भन न, पाप त भन्नुपर्छ, नरक छ या छैन, पाप हो या होइन कसलाई थाहा छ? कुन चाहिँलाई अलक्षिण समयले तिमीलाई घेरेको छ र तिमी त्यस्ता कुरा गर्छौ? के वस्तु हो त्यो जसलाई तिमी पाप पछि नरक भन्छौ? उसले भनी, बा म त पहिलो जान लागे कि। बुढाले सोध्यो, पोइल? यो उमेरमा किन पोइल? 33-34 वर्षकी देखिन्छौ, फेरि छोराछोरी पनि होलान्, सद्भी पनि देखिन्छौ। बाले भनेका सबै कुरा ठिक हुन्, छोराछोरी पनि नभएका होइनन्, एउटी छोरी छ 5 वर्षकी, लोग्ने नभएको पनि होइन, तर के गर्नु? ऊ अन्कनाई, तर सर केही होइन, यी सबै भएपछि के भयो त? लोग्नेको रहर लागेको बेलामा लोग्ने रहँदै रहेछ, ओछ्यानमा खेल्ने, अपुत्री भइयो भने पनि छोरी रहेछ। अहिलेको कलियुगमा छोरा र छोरीमा के फरक छ भन्छन्, होइन? भनाइ मात्र यो हो, व्यवहार त उही छ। भन्ने हो भने फेरि पौरख गरेर छोरो निकाल्नु, यी सबै व्यवस्था ठिकठाक हुँदाहुँदै फेरि किन हिँड्ने त? उपदेशात्मक पाराले उसले सोध्यो। असाँची, मैले बिर्सेको बुझ्सुकै, घरमा खाना लाउन नपुगेर सुख खोज्न हिँडेकी छेउ कि, अथवा लोग्ने जुवाडे सुकुलगुण्डा भएर दिक्क मानेर हिँडेकी हो कि? यो त मैले सोध्नै बिर्सेको, कि त लोग्ने तिमी नालायक भयो, अथवा तिमी उसको लायक छैनौ कि? उसले जवाफ दिए, लोग्ने जुवाडे पनि होइन, बदमास पनि होइन, जागिरे छैन, खेतीपाती गर्छ, खान नपुग्ने पनि छैन, तर के भने, उसको र मेरो कुरै मिल्दै मिलेन। मानव केही वर्ष यता ऊ त्यो अनुहारको झैँ छैन, लाग्दैन अर्कै अनुहार झैँ देखिन्छ। मानव आमासँग मात्र बोल्छ, मानव ऊ दाजुभाइसँग मात्र रम्छ, मानव ऊ गाउँलेहरूलाई मात्र साथ दिन्छ। यी सब लामा कुरा गरेर के साथ दिए? म उसँग बस्न चाहन्न एकछिन पनि, त्यसकारण म हिँड्न लागेँ कि। के गर्ने, यो थोत्रो उमेरमा सकि नसकी रहर लाग्दी भनेर हिँड्नु परिरहेछ बा। पाप यसरी गर्न रहर उमार्नु परिरहेछ। यतिखेर भक्तपुर गएर पाप गर्ने ठाउँ कहाँ पाउँछौ त? बुढाले सोध्यो। त्यहाँ एउटाले आउनु भनेको छ, एउटा राँडै बसेको छ रे, एक्लो छ रे, त्यस कहाँ लगाइदिउँला भनेको छ, कस्तो रहेछ त भनेर हेर्न पो जान लाग्यो कि। बस आयो, दुवैजना उक्लिए, उभिए, मान्छे भरिरहेछन्। उभिएर डन्डीमा समाउँदा बुढाले यताउता पल्याकपुलुक हेऱ्यो, आफ्नो खल्ती छाम्यो र आश्वस्त भएर फेरि डन्डीमा हातले समायो। के गर्नु, सुरक्षा कहीँ छैन, अहिले जुनसुकै बेला पनि यात्रीको रूपमा पसेका पाकेटमाराहरूले खल्ती रित्याउन सक्छन्। आफ्नो लागि आफै सुरक्षित हुनु परिरहेछ। बुढो त्यसपछि आइमाईपट्टि फर्कियो। बसमा कुरा जारी राख्नु स्वाभाविक पनि होइन। उसले मनमा नै विचार गर्यो, यो कस्ती आइमाई हो, लोग्ने छ भन्छे, छोरी छ भन्छे, खाना पनि पुग्छ भन्छे, तर पनि पहिला पनि जानुपर्ने कुरामा दृढ छे। के यसले समय बिताउन मसँग ठट्टा गरे कि त होइन, अथवा यो के सत्य हो? सबै कुरा ठिकठाक हुँदाहुँदै पनि मान्छेलाई मान्छेकोपन गनाउँछ, के समय यो? एक मान्छे अर्कोसँग किन यति विघ्न घृणित छ, तुच्छ छ, नीच छ र क्षुद्र छ? के हावा हो यो?
44-25-765 44-25-765
होइन हो मदन, के भन्न हिँडेको यस्तो?
के हुनु दिलीप, बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नको लागि?
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे। म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44-25-765 44-25-765
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि एक वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानीभित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ एक वर्षमा?
खै 3 निस्किसकेछ, 1 दर्जन त आउला नि हो। 1000 रुपियाँमा 1 दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई। लौ, म पनि सहयात्री सदस्य बन्ने। भन त नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44-25-765 44-25-765
बुलबुल पब्लिकेशन, दिल्ली बजार, काठमाडौँ 01-44-25-765
कुन समय हो यो? कुन चाहिँ सन्तुष्टिको तल्ला खोज्न मान्छे गइरहेको छ? कुन सुरुङभित्र भाँसिँदै गएको त होइन? भुतभुतेमा छटपटाएको माछा झैँ मान्छे किन छटपटाएको छ? किन यो उकुस मुकुस, यो इच्छा, यो आकाङ्क्षा, यो आइमाईलाई यो उमेरमा किन जन्मिरहेछ? बुढाले सोच्दै गयो, कुन निर्माणको तल्ला यसभित्र थपिँदैछ? यो त गाउँ कि हो, सोझी हो, सरल हो, अनपढ हो, के ठुला के साना सबैलाई आकाङ्क्षाको सन्तुष्टिको धुरीको रोक्छ? यो के चिज हो, के वस्तु हो जहाँ मान्छे कहिले रम्दैन? के यो एउटा कोदोको भकारी हो र मान्छेले भेट्ने त्यसको गिडो अन्न, अथवा जादुगरकै कमाल, अथवा समुद्रको पानी हो जति उभाए पनि नसकिने, अथवा यो एउटा बतास हो भए जस्तो तर समाउन नसकिने, देख्न नसकिने, छुन नसकिने, महसुस मात्र गर्नुपर्ने? उसले आफूलाई हेर्यो, उसको इच्छा थियो एउटा गतिलो सामन्ती भएर गाउँलेहरूलाई नोकर बनाएर ऐश र सुखमा आफू बाँच्ने, सबैलाई आदेश गर्ने, ठुल्ठुला मुद्दा बोक्ने। के उसका इच्छा पुगेर उसले अब जुङ्गा फुलिसक्दा पनि एउटा झिङ्गासम्म पनि मार्न सकेको छैन? गाउँको उसको गाउँको पुरानो घरानिया घरानियै छ, सामन्ती नै छ, उन्नति उसको छ। उसैका छोराछोरीहरू धेरै पढ्ने भए, विदेश जाने उसैका छोराछोरी भए, विद्वान उसैका छोरा भए, जान्ने सुन्ने तिनीहरू नै, गतिलो र घिउ लाग्ने जागिर तिनीहरूले नै सुविधाका साथ पाउने भए, यो कुन दशाई हो? आउने पुस्ताका लागि पनि उसका छोराछोरीले नै आदेश गर्ने भने यस स्थितिमा यो उमेरमा उसले यो आइमाईले अब के इच्छा गरेकी हुनुपर्छ? एउटा कुरा के भने, यसलाई किन रुखमा झुन्डिने इच्छा आएन? किन यसलाई रेटिएर मर्ने इच्छा आएन? अनि किन भिरबाट हाम फाल्ने इच्छा आएन? बस गुडिरहेछ, वृद्ध सोच्दैछ। अब पाइने वस्तु भविष्यको गर्भमा लुकेर बसेको छ, अब प्राप्तिको चाहना किन छ? अब पाइने लोग्नेबाट उसले के चाहिँ ऐश र सुख गरौँला भन्नेछ? लाउनुमा र खानामा मनभरि, सुख बोक्नुमा मात्र जीवन हो? जीवन के यही आस्थाभित्र बाँच्छ? यो आइमाई कुन चाहिँ उपन्यासकी पात्र हो? यो कसैकी पनि पात्र होइन। यो यथार्थ कुन लेखकले अतिरञ्जना दिएर लुटपुटाएर ल्याएकी, भगाएकी, अथवा आफ्नो अनुकूल बनाएकी होइन। बस घ्याच्च रोकियो, उनीहरू उत्रिए। नानी, एउटा कुरा भन्छु, मैले भनेको मान्छ? हुन त तिम्रो र मेरो केही पनि नाता छैन, तैपनि बाबु जस्तो उमेरको मान्छेको नाताले भन्न खोजेको, उसले भन्यो। भन्नुहोस् न बा, यो के कुरा हो? बाले भनेको कुरा किन नमान्नु? कुरा के भने, मेरो गाउँ यहाँबाट धेरै टाढा छैन, 3 घन्टामा पुगिन्छ। त्यहाँ मान्छेहरू खेती गर्छन्, मलको लागि वस्तु पाल्छन्, जे उब्जन्छ त्यहीँ खान्छन्। त्यहाँ एउटा केटो छ, दुःखी छ, यसकारण कि उसको कोही पनि छैन, टुह्रो छ। अरू थोक त त्यस्तै हो, तिमी त्योसँग जान्छौ त पहिला? बा, मैले त त्यस्तै खोजेको, उसले उत्तर दिए। फेरि नानी, कुरा भने खसो खास, त्यहाँ न त सिनेमा छ न त बजार छ, त्यहाँ त कोदालो खन्नुपर्छ, घाँसको भारी टन्न बोक्नुपर्छ, ज्यान फालेर दुःख गरेर ढिँडो अथवा रोटी, गुन्द्रुक अथवा मही खाएर बाँच्नुपर्छ। लाउनको लागि नाङ्गो राख्दैन, फाटेको टालेको भन्न पाइँदैन। उसले उत्तर दिए, हो नि बा, काम नगरी बस्ने म पनि कुन औकात के हुँ र? म पनि काम गरेर खाने खालकी मानिस हुँ। अनि अर्को कुरा नानी, तिम्रो यो हुनेवाला लोग्नेले हलो कोदालो र घाँसको भारी सेवाए अरू पढेको छैन नि, यी सब कुरामा तिम्रो मन्जुरी छ भने तिमी मसँग हिँड। बुढाको प्रस्तावमा उसले एकछिन घोरिए चाहिँ गरी, केही सम्झेको जस्तो गरी, हुन्छ बा, काम नगरी खाना कसले दिन्छ र? हुन्छ, म जान्छु। यस गल्लीमा मेरो एउटा इष्ट छ, त्यहाँ मैले चार पाथी चामल राखेको छु, त्यो तिमी बोकिदेऊ, दुवैसँगै जाउँला, बुढाले भन्यो। हुन्छ, उसले उत्तर दिए। दुवैजना बुढाको इष्ट कहाँ गए। बुढाको इष्ट भारी बोकेर खाने काम गर्थ्यो। त्यसकी एउटी स्वास्नी थिए र भएकी एउटी छोरी भर्खरै मरेकी थिए। त्यहाँ सोधियो, को हो? म, बुढाले जवाफ दिए। ओहो बाजे, म त तपाईँ किन आउनु भएन भनेर बाटो कुरेर बसेको। यो को, कसलाई सँगै ल्याउनु भएको तपाईँले? यी नानीको घर जम मिलाइदिउँ भनेर ल्याएको, भेट भइन्, दुःख पाएकी रहेछन्, बुढाले उत्तर दियो। बसमा चढेर गएको केही स्टपपछि एकाएक त्यो आइमाई फुत्त ओर्ली, यो यता आउँदै नआएकी भन्छे, फेरि फुत्त किन ओर्ली, ऊ पनि सँगसँगै ओर्लियो। तिमी किन ओर्लिएकी? बाजे, त्यो बसमा त मेरो लोग्ने पो रहेछ, देख्ला भने डरले आत्तिएर म त फुत्त ओर्लिएकी। छोड्न लागेको लोग्नेदेखि के को डर, रङ्गन ढङ्गका कुरा गर्छौ, बुढाले भन्यो। होइन बाजे, मलाई त डर लाग्छ, अब के गर्ने त, बस गइहाल्यो, अब केही गर्ने होइन, अब तपाईँको गाउँमा पहिला जाने भनेपछि म एकपल्ट बनेपामा जान्छु, उसले भने। त्यहाँ मेरा मामाहरू छन्, म पनि अब यतै आएँ भन्ने खबर दिन्छु, बरु मसँग खर्च छैन, 5 रुपियाँ दिनुहोस् न, फर्केर आएपछि म दिन्छु, तपाईँ यहीँ बसिरहनु। बुढाले विचार गर्यो, एकछिन अघिसम्म यो आइमाई यता हुँदा मेरो कोही छैन भन्दै थिए, अहिले आएर नाता गोता देखाउँछे, लोग्ने खेती गर्छ भन्थे, अहिले आएर बसमा कसरी देखियो, यो चरित्र हो। ठिक छ, 5 रुपियाँ लिऊ, अब तिमी मसँग नआऊ, म जान्छु, मैले के सम्झेँ भने तिमीलाई लिएर जानुभन्दा त्यो केटालाई नै कतै लिएर भेट गराइदिनु बेस हुन्छ, कहिलेकाहीँ झगडा पर्दा पनि म खोज्दै गएकी हुँ र तिमी पो मलाई लिन आएका हौ भन्न पाउँछौ, त्यसकारण मलाई ठेगाना देऊ, म त्यहीँ आउँछु। उनीहरू दुवै छुट्टिए। बुढाले एउटा नयाँ अनुभव यसरी गर्यो, बाजे तपाईँले गजबको आइमाई लिएर हिँड्नु भएको रहेछ, मेरो त घर पनि झन्डै भाँडे कि, उसको इष्टको श्रीमतीले यसरी भने। किन र नानी, के हुन्थ्यो, मेरी छोरी भर्खर पाएकी, हस्पिटल भर्ना गरेको थियो, म कुर्न त्यहीँ बस्थेँ, राति एक रात यो डेरामा आएछ, मेरा यी लोग्ने मात्र थिए, यहीँ भात खाइछ, यहीँ सुती छ, बिहान सिरानमा राखेको 25 रुपियाँ पनि लगी छ, मेरो एउटा धोती थियो त्यो पनि लगी छ। बुढाले भने, मलाई के थाहा र त्यस्तै आइमाई हो भनेर। इष्टकी श्रीमती भान्सातिर लाग्दा इष्टलाई उसले सोध्यो, तिमीले त्यसलाई केही गर्यौ कि गरेनौ? बाजे, म त एक्लै थिएँ, आइमाई देखेपछि तपाईँलाई थाहै छ, एक्लै थिएँ, खानासाना खाइसकेपछि यहीँ बस्छन त भने, सुती, म पनि सँगै सुतेँ, आजभन्दा अघि त अरू कसैसँग पनि सुतेकी छैन भने, मैले भ्याउ पाएपछि रातभरि चलेँ, त्यो त फेरि पो आउन थालि, एक दिन एउटा केटो र यो सँगै आएका थिए, मेरी स्वास्नीले यो कुरा थाहा पाएछ, पैसा हराएको पनि थाहा भयो, धोती हराएको पनि थाहा भयो, पिट्युला चाहिँ बम्किएर हप्काएपछि अहिले आएकी छैन। बुढाले सोधे, के कतिको मजा आयो त त्योसँग? रमाइलो नै हो, तर गाउँ गाउँका यस्ता किसिमले घुम्न थाले, यो चाहिँ गजब नै भयो, यो कस्तै आइमाई हो, के अब यहाँका चरित्र यत्तिकै रहस्यका साथ विकसित हुँदै हुँदैन?
बाधा भयो।
श्रुति सम्वेगमा यसअघि सुनिएको कथाको शीर्षक बतासका कुरा बतासँग बहस थियो। यो कथा हामीले ध्रुव सापकोटाको कथा संग्रह उच्चारणबाट वाचन गरेका हौं। आज उच्चारणबाट दुईवटा कथाहरू सुन्यौं। शुरूमा दुई युग शीर्षकको कथा सुनियो भने अहिले सुनेको कथाको शीर्षक बतासका कुरा बतासँग बहस उच्चारण कथा संग्रह कथाकार ध्रुव सापकोटाले 2035 साल अघि लेख्नुभएका कथाहरूको संगालो हो। यी वाचनसँगै आजको श्रुति सम्वेक अब यहीँ सकिन्छ। अर्को दिन फेरि हामी अर्को गद्दी लिएर आउने नै छौं। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा चाहन्छौ। नमस्कार, शुभरात्री।